यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश थमट्टा। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत शीर्षकमाथि आज पनि छलफल। छलफलमा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले भोलि जवाफ दिनुहुने। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकद्वारा छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि स्वीकृत। नेपालमा मनसून शुरू हुन केही दिन ढिला हुने मौसम विज्ञान विभागको अनुमान। मध्यपूर्वमा जारी सबै संघर्ष अन्त्य नभएसम्म अमेरिकासँगका कुनै पनि समझदारी पूर्ण मान्न नसकिने इरानका विदेश मन्त्री अब्बास अराघजीको भनाई। र फिफा विश्वकपमा आज राति फ्रान्स र सेनेगल बीच प्रतिस्पर्धा हुँदै। प्रतिनिधि सभामा आज पनि विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफल भएको छ। छलफलमा सांसदहरूले बजेट वितरणमुखी रूपमा आएको र राष्ट्रिय गौरवको आयोजनालाई प्राथमिकता दिन नसकेको, सड़क विस्तार र गुणस्तर कायम गर्ने तथा सड़क मरम्मतका काममा प्राथमिकता दिन नसकेको बताउनुभयो। सांसदहरूले देशलाई आर्थिक रूपमा माथि उठाउन विज्ञान र प्रविधिमा लगानी गर्नुपर्ने भए पनि विज्ञान प्रविधि र नवप्रवर्तनका लागि 4 अर्ब रूपियाँको हाराहारीमा मात्रै रकम विनियोजन भएको र धेरै बजेट साधारण खर्चले नै ओगटेकाले नवप्रवर्तनका क्षेत्रमा काम हुन कठिन देखिएको बताउनुभयो। सांसदहरूले न्यायको पहुँचबाट वञ्चित भएका विपन्न नागरिकलाई निशुल्क कानूनी सहायता उपलब्ध गराउन जम्मा 11,97,000 मात्रै रकम राखिएको, न्याय र कानूनको पहुँचमा नरहेका नागरिकलाई न्यायमा पहुँच पुर्याउन नगन्ने रकम छुट्याइएको भन्दै जनतालाई न्याय दिने गरी बजेट आउन नसकेको बताउनुभयो। सांसदहरूले बजेट निर्माणको समयमा सरकारले प्रणाली अनुसार नै बजेट आउने भने पनि त्यसो हुन नसकेको र जिल्लागत रूपमा विभेद हुने गरी सड़क लगायतका पूर्वाधार विकासको बजेट आएको बताउनुभयो। सांसदहरूले पूर्वाधार विकासको क्षेत्रमा गरेको विनियोजन पर्याप्त नभएको भन्दै बजेट बढ़ाउन माग गर्नुभयो। छलफलमा उठेका विषयमा भोलि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ। प्रतिनिधि सभाको अर्को बैठक भोलि असार 3 गते बिहान 11 बजे बस्नेछ। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले सो निर्णय गरेको हो। प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको 24 घण्टा नपित्दै आयोगले कार्यविधि पास गरेर विगतदेखिको कानूनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले हालसम्म 4 प्रदेश र 64 जिल्लाका अधिवेशन सम्पन्न भएको जनाएको छ। पछिल्लो विवरण अनुसार 609 पालिका 4,363 वडामा अधिवेशन सम्पन्न भइसकेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ भने मध्य प्रदेशको अधिवेशन स्थगन रहेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन चालू रहेको रासोपाले जनाएको छ। रासोपाको प्रथम राष्ट्रिय महाधिवेशन यही असार 7, 8 र 9 गते चितवनमा आयोजना हुने गरी तयारी तीव्र भइरहेको पार्टीले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले चिनिया लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी पार हिमाली समृद्धिको अर्को अध्याय संयुक्त रूपमा निर्माणमा योगदान गर्न आह्वान गर्नुभएको छ। चीनको 4 दिने औपचारिक भ्रमणमा रहनुभएका उहाँले आज बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो बताउनु भएको हो। मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसांख्यिकीय सामर्थ्यलाई उजागर गर्दै थप सक्षम र व्यवसाय मैत्री वातावरण सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनु भएको दूतावासले जनाएको छ। स्वास्थ्य बीमा बोर्डले देशका विभिन्न 202 सेवा प्रदायक अस्पताललाई बीमा भुक्तानीका लागि थप 91,18,94,000 भुक्तानी गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राख्दै रकम निकासा सहजीकरण गरिरहेको बताइएको छ। नेपालमा केही दिन मनसून शुरू हुन ढिला हुने भएको छ। जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले नेपालमा मनसून सरदर जून 13 प्रवेश गर्ने भए पनि अझै केही दिन ढिला हुने जानकारी दिनुभयो। मौसमविद पोखरेलले भूपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा नेपालमा मनसून शुरू हुन केही दिन ढिला हुने सम्भावना रहेको जानकारी दिनुभयो। नेपाल डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाण्डुमा सम्पन्न भएको छ। बैठकको सह अध्यक्षता परराष्ट्र मन्त्रालयका युरोप महाशाखाका प्रमुख तथा सहसचिव गणेश प्रसाद ढकाल र डेनमार्कको परराष्ट्र मन्त्रालय अन्तर्गत एसिया ओसियानिया ल्याटिन अमेरिका तथा क्यारिबियन विभागका निर्देशक क्रिस्टियन टोबियास बायर टाइगरसनले गर्नुभएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। सरकारले ओभर द टप ओटीटी प्लेटफर्मलाई औपचारिक रूपमा दर्ता तथा नियमनको दायरामा ल्याएको छ। सूचना तथा संचार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली 2052 संशोधन गर्दै डिजिटल प्रसारण प्रणाली अन्तर्गत सञ्चालन भइरहेका ओटीटी सेवा प्रदायकहरूलाई कानूनी रूपमा नियमन गर्ने व्यवस्था गरेको हो। हिजो राजपत्रमा प्रकाशित संशोधित नियमावली अनुसार अब नेपालभित्र सेवा दिने वा सामग्री प्रसारण गर्ने विदेशी तथा स्वदेशी ओटीटी प्लेटफर्महरूले अनुमति लिनुपर्नेछ। यससँगै वर्षौंदेखि अनौपचारिक रूपमा सञ्चालन भइरहेका डिजिटल स्ट्रीमिङ सेवा तथा ओटीटी प्लेटफर्महरू पहिलो पटक स्पष्ट कानूनी संरचनाभित्र आउने भएका छन्। डिजिटल माध्यम विस्तारसँगै परम्परागत प्रसारण प्रणाली भन्दा बाहिर रहेका प्लेटफर्महरूलाई पनि समान नियमनको दायरामा ल्याउनु आवश्यक रहेको भन्दै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले ओटीटी प्लेटफर्मलाई नियमनको दायरामा ल्याउन नीतिगत पहल थाल्नु भएको थियो। मन्त्रालयले आन्तरिक गृह कार्यपछि नियमावलीमा संशोधन गरेको हो। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको आजको बैठकमा यातायात क्षेत्रसँग सम्बन्धित समस्या, चुनौती र सुधारका विषयमा छलफल भएको छ। बैठकमा सांसदहरूले सार्वजनिक यातायातको गुणस्तर, सड़क सुरक्षाको अवस्था, सवारी व्यवस्थापन, यात्रुको सुविधा जस्ता विषयमा सरकारले ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले बढ़दो सवारी चाप व्यवस्थापन, सड़क दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन र यातायात सेवालाई थप व्यवस्थित बनाउन सरकार अग्रसर हुनुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले ग्यालरी बैठक भवनको ऐतिहासिक र पुरातात्विक स्वरूप झल्किने गरी पुनर्निर्माण गर्नुपर्ने बताउनु भएको छ। आज बसेको समितिको बैठकमा सांसदहरूले ग्यालरी बैठक भवनमा रहेका पुराना तथा ऐतिहासिक मान्यताले महत्वपूर्ण वस्तु, चित्र तथा संरचनाको संरक्षणका लागि विशेष योजना आवश्यक रहेको बताउनुभयो। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारी आबद्ध संघ संगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन दिएको छ। कार्यालयका प्रशासकीय अधिकृत तीर्थराज कटेलले त्यस्ता कार्यालयहरू 7 दिनभित्र हटाउन निर्देशन दिएको जानकारी दिनुभयो। म्याग्दीको मालिका गाउँपालिका 3 अवस्थित स्याउलुङ बस्ती पहिरोको उच्च जोखिममा रहेको छ। टाक्से खोलाको फेदीदेखि शुरू भएको पहिरो बस्तीमै पुगेपछि 20 घर पहिरोको जोखिममा परेको स्थानीय रविन खत्रीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकासँगको सम्भावित शान्ति सम्झौतामा लेबनान सहित सबै मोर्चामा युद्ध अन्त्य हुनुपर्ने इरानले जनाएको छ। इरानका विदेश मन्त्री अब्बास अराघचीले मध्यपूर्वका विभिन्न मोर्चामा जारी संघर्ष अन्त्य नभएसम्म कुनै पनि समझदारी पूर्ण मान्न नसकिने बताउनुभयो। सरकारी टेलिभिजनमा विदेशी कूटनीतिज्ञहरूसँगको ब्रिफिङमा अराघचीले लेबनान सहित सबै मोर्चामा युद्धको तत्काल र स्थायी अन्त्य नै सबैभन्दा महत्वपूर्ण शर्तका रूपमा अघि सार्नु भएको छ। यो टिप्पणी तेहरान र वाशिङटन बीच फेब्रुअरी 28 मध्यपूर्व युद्ध अन्त्य गर्ने उद्देश्य सहित समझदारी ज्ञापन पत्र घोषणा भएपछि आएको हो। अब आर्थिक समाचार।
चालू आर्थिक वर्षको 11 महिनामा संघीय सरकारले 10,79,63,47,00,000 रूपियाँ बराबर राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्षको 11 महिनामा राजस्व संकलन लक्ष्यको 73.06% मात्रै भएको छ। सरकारले चालू आर्थिक वर्षमा 14,80,00,000,000 राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो। यस अवधिमा संघीय सरकारले कर राजस्व शीर्षकमा 13,25,58,39,00,000 राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा 11 महिनाको अवधिमा लक्ष्यको 74.03% अर्थात 9,79,68,78,00,000 राजस्व संकलन भएको छ। चालू आर्थिक वर्षको 11 महिनामा गैर कर राजस्व तर्फ 1,54,41,61,00,000 राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यको 64.73% अर्थात 9,94,94,69,00,000 राजस्व संकलन भएको छ। चालू आर्थिक वर्षको 11 महिनामा 74,61,00,000 रूपियाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी नेपालमा भित्री प्रतिबद्धता प्राप्त भएको छ। उद्योग विभागका अनुसार जेठ मसान्तसम्म आएको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा भने कमी हो। गत आर्थिक वर्षको जेठसम्म 60,60,00,000 रूपियाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको थियो। चालू आर्थिक वर्षको साउनमा सबैभन्दा धेरै 20,00,000,000 रूपियाँ भन्दा बढी लगानी प्रतिबद्धता प्राप्त भएको थियो। भदौको आन्दोलनपछि वात्तै घटेको लगानी प्रतिबद्धता पछिल्ला महिनामा भने स्थिर देखिएको छ। विभागका अनुसार जेठ महिनासम्म अटोमेटिक रूटबाट 7,71,00,000,000 र अप्रुभल रूटबाट 39,90,00,000,000 लगानी प्रतिबद्धता आएको छ। जेठ महिनामा मात्रै 2,29,00,000,000 रूपियाँ बराबरको लगानी प्रतिबद्धता भएको छ। यस अवधिमा 186 उद्योग दर्ता भएको विभागले जनाएको छ। देशभरका भूमि प्रशासन कार्यालयहरूले गत जेठ महिनामा 5,24,42,51,000,000 राजस्व संकलन गरेका छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका 138 भूमि प्रशासन कार्यालयहरूले सेवा करबाट 28,66,32,00,000 रकम संकलन गरेका छन्। त्यस्तै रजिस्ट्रेशन दस्तुरबाट 2,78,51,00,000 पूँजीगत लाभकरबाट 2,12,31,00,000 संकलन भएको छ। विभागले वैशाख महिनामा देशभरका मालपोत कार्यालयहरूले कुल 6,26,38,29,00,000 बराबरको राजस्व संकलन गरेको जनाएको छ। चालू आर्थिक वर्षमा कोशी प्रदेशमा चिया तथा कफीको उत्पादनमा वृद्धि भएको देखिएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार कोशीमा चिया 0.9% र कफी 17.6% उत्पादन वृद्धि भएको उल्लेख छ। राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदन अनुसार कोशी प्रदेशको समग्र कृषि बाली उत्पादन 4.4% घटेको छ। गत आर्थिक वर्षको सोही अवधिमा त्यस्तो उत्पादन 7% वृद्धि भएको थियो। खाद्यान्न नगदे तथा अन्य बाली उत्पादनमा धानको उत्पादन 4% घटेको छ भने मकै 0.3%, गहुँ 2.5%, कोदो 0.3%, जौ 13.7%, फापर 2.51% र आलु 2% वृद्धि भएको प्रतिवेदनमा जनाइएको छ।
हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
फिफा विश्वकप 2026 अन्तर्गत आज राति फ्रान्स र सेनेगल बीच खेल हुँदैछ। नेपाली समय अनुसार राति 1:15 न्यूयोर्क स्थित न्यू जर्सी स्टेडियममा खेल हुनेछ। विश्वकपमा फ्रान्स दुई पटकको विश्वकप विजेता हो, त्यसैले पनि सेनेगललाई खेल चुनौतीपूर्ण हुने खेल प्रेमीहरूले अनुमान गर्न सक्छन्। अर्को खेल भोलि बिहान 7:15 अर्जेन्टिना र अल्जेरिया बीच हुनेछ। यस्तै न्यूजील्याण्ड र इरानले फिफा विश्वकपको पहिलो खेलमा आज बराबरी खेल्दै अङ्क पाडेका छन्। अमेरिकाको लस एन्जल्स स्टेडियममा आज बिहान भएको खेलमा न्यूजील्याण्ड र इरानले 2-2 गोलको बराबरी खेले। समूह जीको पहिलो खेलमा न्यूजील्याण्ड दुई पटक लिएको अग्रता जोगाउन नसक्दा अङ्क बाँड्न बाध्य भयो। प्रतिस्पर्धात्मक खेलमा न्यूजील्याण्डका लागि दुवै गोल एलिजा जस्टले गरे। उनले 7 र 54 मिनटमा गोल गरेका थिए। यस्तै इरानका लागि रामिन रेजाइनले 32 र मोहम्मद मोहेबीले 64 मिनटमा गोल गरे। बराबरीसँगै दुवै टोलीले 1-1 अङ्क बनाएका छन्। यस्तै यही समूहको अर्को खेलमा बेल्जियम र इजिप्टले पनि
एक एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन्। फिफा विश्वकप 2026 अन्तर्गत समूह एचको उरुग्वे र साउदी अरब बीचको खेल बराबरीमा टुङ्गिएको छ। अमेरिकाको फ्लोरिडा स्थित मियामी स्टेडियममा आजै बिहान भएको खेलमा दुवै टोलीले एक एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन्। खेलको 41 मिनटमा साउदीले पहिलो अग्रता लिएको थियो। अन्तत खेल एक एक गोलको बराबरीमा सकिएको छ। यस खेलसँगै समूह एचमा चारवटै टोलीले पहिलो खेलपछि समान एक एक अङ्क जोडेका छन्। तेस्रो संस्करणको बागमती प्रदेश खेलकुद प्रतियोगिता भोलि असार 3 गतेदेखि औपचारिक रूपमा शुरू हुने भएको छ। प्रदेशको युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको प्रदेश खेलकुद विकास परिषदको आयोजनामा खेलकुदको विकास र खेलाड़ीहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना हुन लागेको हो। यसअघि जेठ 24 30 गतेसम्म आयोजना गर्ने निर्णय भए पनि आन्तरिक तयारीका कारण प्रतियोगिता सारिएको थियो। प्रतियोगिताको औपचारिक उद्घाटन भोलि दिउँसो 4 हेटौडा स्थित गौरीटार रंगशालामा हुनेछ। प्रतियोगिताको समापन असार 9 हुने परिषदका सदस्य सचिव दीपक लामाले जानकारी दिनुभयो। आगामी 24 कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत शीर्षकमाथि आज पनि छलफल। छलफलमा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले भोलि जवाफ दिनुहुने। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकद्वारा छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि स्वीकृत। नेपालमा मनसून शुरू हुन केही दिन ढिला हुने मौसम विज्ञान विभागको अनुमान। मध्यपूर्वमा जारी सबै संघर्ष अन्त्य नभएसम्म अमेरिका संघका कुनै पनि समझदारी पूर्ण मान्न नसकिने इरानका विदेश मन्त्री अब्बास अराघजीको भनाई र फिफा विश्वकपमा आज राति फ्रान्स र सेनेगल बीच प्रतिस्पर्धा हुँदै राति 9 बजेको समाचार सकियो। 10 हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।